بسم اللہ الرحمن الرحیم. نحمده و نصلی علی رسول الکریم. الصلاۃ والسلام علی افضل المسلمین. الصلاۃ والسلام علی افضل النبیین. الصلاۃ والسلام علی خاتم النبیین. فاعوذ باللہ من الشیطان الرجیم. بسم اللہ الرحمن الرحیم. اللہم صلی علی سیدنا مولانا محمد فی الاولین والآخرین وفی الملائی لعلی لیوم الدین. اللہم اندلہ المقد المقرب اندک یوم القیامہ. اللہ تعالیٰ کا لاکھ لاکھ شکر ہے کہ اس نے تھوڑا سا وقت پاری کیا کہ ہم بیٹھ کر دین کی کچھ باتیں سیکھ سکیں اور سکھا سکیں. اللہ تعالیٰ سے دعا کروں کہ جو کچھ ہم یہاں پر سیکھیں سکھائیں اللہ تعالیٰ ان تمام باتوں پر عمل کرنے کی توفیق عطا فرمائے. قرآن پاک میں اللہ تعالیٰ نے مہینوں کی تعداد 12 بتائی ہے، جن میں سے 4 مہینے حرمت والے بتائے. حرمت والے مہینے کا مطلب ادب والے مہینے. ان 4 مہینوں میں عبادت کرنے کا ثواب عام مہینوں سے 1000 گنا زیادہ ہے. اس میں کون سے مہینے؟ رجب، ذیقعد، ذی‌الحج اور محرم. ذیقعد ہمارا گزر رہے ہیں، ذی‌الحج ہمارا آنے والا. اب ذی‌الحج کے مہینے کی ایک اور اہمیت ہے. ذی‌الحج کے مہینے کی ایک اہمیت یہ ہے کہ اس میں ایک دن کی عبادت کا ثواب ایک سال کی عبادت کے برابر ہے. ایک دن کی عبادت ایک سال کی عبادت کے برابر ہے. ٹھیک ہے، اس لیے میں نے آج آپ کا یہ ٹاپک لیا نفس کی بجائے. ٹھیک ہے، میں نے کہا یہ آج سمجھانا ہے کیونکہ فرسٹ ذی‌الحج آ جائے گی نا، اگلے جمعے سے پہلے ہو جائے گی، اس لیے میں آپ خاص طور سے ذی‌الحج کو. اب ذی‌الحج میں جو سب سے بڑی چیز جو بتائی گئی ہے وہ ہے حج. قرآن پاک سورہ بقرہ آیت نمبر 197 میں اللہ تعالیٰ کا ارشاد ہے، ترجمہ، حج کا مہینہ چند مہینے ہیں. حج کا زمانہ، حج کا زمانہ چند مہینے جو معلوم ہے. چند مہینے سے کیا مراد ہے؟ یکم شوال سے، یعنی عید کے، عید شروع ہوتی ہے نا یکم شوال، عید کو یکم شوال ہوتی ہے، اس کے بعد سے شروع ہو جاتا ہے حج کا زمانہ اور 10 ذی‌الحج تک رہے گا. 10 ذی‌الحج تک. بس جو شخص ان ایام میں اپنے اوپر حج مقرر کر لے، یعنی سوچ لے کہ میں نے حج کرنا ہے اور حج کا احرام باندھ دے، تو پھر نہ کوئی فحش بات جائز ہے اس کے لیے اور نہ کوئی حکم عدولی درست ہے، نہ کسی قسم کا جھگڑا زیبا ہے، بلکہ اس کو چاہیے کہ ہر وقت نیک کام میں لگا رہے. اور جو نیک کام وہ کرے گا حق کے تعالیٰ اس کو جانتے ہیں. اب قرآن پاک کو چونکہ ہم ترجمے سے نہیں پڑھتے، حج کا احرام باندھ لیتے ہیں، یہاں سے چلے جاتے ہیں اور ابلیس، میں آپ کو بتا دوں، ابلیس بذات خود مکہ اور منا میں اپنے آپ کام کرتا ہے، مکہ اور منا، باقی پورے جہان میں اس کی ذریت کام کرتی ہے، یعنی اس کی اولاد. ٹھیک ہے، مکہ اور منا میں وہ کیوں کام کرتا ہے خود؟ اس لیے کہ ان سے پتہ ہے کہ آدمی قدم بڑھاتے ہی منزل پر پہنچ جائے گا، فوراً ہی اس کو اللہ تعالیٰ کا قرب نصیب ہو جائے گا اخلاص کے ساتھ. اب اسے وہاں پر اپنا پورا زور لگانا ہے کہ یہ کسی طریقے سے اللہ سے دور رہے، اس لیے وہ مکہ اور منا میں. مکہ اور منا کون سی دو جگہ ہیں؟ جہاں پر انسان نے احرام باندھا ہوا ہوتا ہے. مکہ میں اگر ایک نیکی کا ثواب 1,00,000 نیکی ہے تو ایک برائی کا بھی جو گناہ ہے وہ 1,00,000 برائی ہے. ٹھیک ہے، لیکن چونکہ ابلیس خود کام کرتا ہے، اس لیے مکہ اور منا میں جتنے لوگ لڑائی کرتے ہیں، اللہ معاف کرے، گالی گلوچ، دھکا دھکا، چیزیں خریدنے میں، سامان خریدنے میں، کوئی نہیں سوچ سکتا. اور حرم میں بیٹھ کر جتنی عورتیں بات کرتی ہیں نا، گھروں کی باتیں، اس کی چغلی، کہ بندہ سوچے کہ عورت، پاکستانی عورتوں کے تو پاس بیٹھے ہی نہ نماز پڑھنے کے لیے، بہتر ہے کہ مصری، سوڈانی، یونانی، وہ چک چک یہ بھی بہت کرتی ہیں، लेकिन कम से कम कानों में उनकी बातें जाती नहीं, बंदा आराम से अपना कुरान पाक पढ़ता रहता है, ठीक है, समझ ही नहीं आती उनकी बोली कि क्या बोल रहे हैं। तो अगर इंसान अगर हज पे जाना है या उमरे पे जाना है तो पहले सारा कुछ सीख के जाए, इतना पैसा भी लगाना है और सीखना भी कुछ नहीं तो फिर हासिल तो कुछ नहीं होगा ना। कुरान पाक सूरह आल इमरान में अल्लाह ताला फरमाता है, और अल्लाह जल्ला शाना के खुश करने के वास्ते लोगों के ज़िम्मे इस मकान यानी बैतुल्लाह का हज फ़र्ज़ है, उस शख्स के ज़िम्मे जो वहाँ जाने की सबील रखता हो, और जो मुनकर हो तो अल्लाह ताला का क्या नुकसान है। अल्लाह ताला तमाम जहानों से गनी है, यानी इसको परवाह नहीं किसी चीज़ की, इसमें रेफरेंस नहीं है। अच्छा आगे चलिए, हदीस नंबर 1, हज़रत पाक सुनकर शायद जो शख्स अल्लाह के लिए हज करे इस तरह के इस हज में ना रफस हो, रफस का मतलब कोई फाहिश बात मुँह से ना निकाले, फाहिश कौन सा, गाली गलौज, और ना फुसक हो यानी कोई हुक्म अदूली ना करे। हुक्म अदूली क्या, झूठ ना बोले, गीबत ना करे, जो अहकाम है उनमें से कोई ना छोड़े। तो वो हज ऐसा वापस आता है जैसे उस दिन था जिस दिन के माँ के पेट में था, माँ के पेट से पैदा हुआ। अच्छा ये बहुत, ये हदीस बहुत इम्पोर्टेंट है, और ये अक्सर तकरीबन किसी न किसी जुम्मे पर हज से पहले मक्का में या मदीने में दोनों जगह पर ये हदीस जो है पढ़ी जाती है, लेकिन चूंकि ये अरबी में पढ़ते हैं इसलिए आम तौर पर इसका लोगों को समझ नहीं आता, खामोशी से बैठे तो रहते हैं लेकिन उसको उनको समझ नहीं आता कि इसका मतलब क्या है। अब मैं उसको तर्जमा बताती हूँ आपको। एक हदीस में है कि क़यामत के करीब मेरी उम्मत के अमीर लोग हज में सैर व तफरी की नीयत से करेंगे, गोए लंदन ना गए, पेरिस की तफरी नहीं की, हजाज मुकद्दस की तफरी कर ली। मेरी उम्मत का मतवस्त तबका तिजारत की गरज से हज करेगा, ये तिजारती माल कुछ यहाँ से वहाँ ले गए और कुछ वहाँ से यहाँ ले आए, ठीक है। मेरी उम्मत की रियाया आम लोग जैसे हम लोग हैं, रिया और शोहरत की वजह से हज करेंगे। रिया क्या मतलब, दिखावा, कि फलाने 5 हज कर लिए और फलाने 10 हज कर लिए, और मेरी उम्मत के गुरबा भीख मांगने की नीयत से हज करेंगे। और ऐसा है जब हम वहाँ जाते हैं शुरू वाली फ्लाइट में अगर चले जाएं तो सिंध के एरिए से इधर उधर से सारे जो लोग गुरबा है ना, ये रमज़ान के महीने में अपने लगाते हैं वीज़े इस चीज़ के, उम्रे के, ठीक है। और वहाँ पे जो शेख हजरात अपनी खैरात करते हैं, ज़कात तकसीम करते हैं, फिर वो खिचूरें देते हैं, बेशुमार ऐसी चीज़ें ये लोग जमा करते रहते हैं, बोरियों की बोरियाँ भर लेते हैं, ठीक है। तो गुरबा फिर ये रुक जाते हैं, आपका तो मुझे पता नहीं, लेकिन ये कोरोना से पहले तक का ये था कि रुक जाते हैं, इधर उधर कहीं छुप जाते हैं, फिर हज करते हैं। हज के बाद इनके ऊपर सिर्फ 100 रियाल जुर्माना पड़ता था वो देते हैं, हज भी कर लेते हैं। उन दिनों में हज क्या करना है, खैरात ही मांगते हैं, जाए ज़ाहिर जब हाजी के पास हाथ फैलाओगे तो वो तो कुछ ना कुछ दे गई। वैसे भी हाजियों को कहा गया है कि हज पे निकलने से पहले भी सदका करें, और जब हज से हो के आ रहे होते हैं उस वक्त तो इंसान का खुशी का कोई ठिकाना ही नहीं होता ना, जब अरफात से लौट के और किंकरियाँ मार के ख़ास तौर से आ रहे होते हैं उस वक्त तो बेशुमार लोग हज खैरात करते हैं उस वक्त, तो ये लोग भी वहाँ खड़े होते हैं क्या नाम है भीख मांगने के लिए। तो ये देख लीजिए कि कितनी ज़बरदस्त ये पूरी की पूरी आजकल हदीस सेट बैठ रही है हर चीज़। हदीस हज़रत पाक सल्लल्लाहु अलैहि वसल्लम का इरशाद है कि नेकी वाले हज का बदला जन्नत के सिवा कुछ नहीं। एक हदीस में है जब अरफे का दिन होता है तो हक़ ताला शाना सबसे नीचे के आसमान पर उतर कर, अब ये दिन की बात की है कि सबसे नीचे वाले आसमान पर, वरना रोज़ाना आसमान दुनिया पर फजर से पहले कहा गया, ठीक है ना, आसमान, लेकिन दिन जो है वो एक बताया अरफे का दिन, ठीक है। अरफे के दिन हक़ ताला शाना आसमान दुनिया पर उतरते हैं, फरिश्तों पर फ़ख्र करते हैं اور کہتے ہیں میرے بندوں کو دیکھو میرے پاس ایسی حالت میں آئے ہیں کہ سر کے بال بکھرے میں بدن اور کپڑوں پر غبار پڑا ہے, لبیک اللہم لبیک کا شور ہے, دور دور سے چل کر آئے ہیں, میں تمہیں گواہ بناتا ہوں کہ میں نے ان کے گناہ معاف کر دیے. ایک حدیث میں آیا کہ حضور پاک صلی اللہ علیہ وسلم نے عرفے کی شام کو عرفات کے میدان میں امت کی مغفرت کی دعا مانگی اور بہت احضاری سے دیر تک دعا مانگتے رہے. رحمت الہی جوش میں یہ حق جل شانہ کا ارشاد ہوا, میں نے تمہاری دعا کو قبول کر لی اور جو گناہ بندوں نے کیے وہ معاف کر دیے, البتہ جو دوسروں پر انہوں نے ظلم کیا ان کا بدلہ لیا جائے گا. حضور پاک صلی اللہ علیہ وسلم نے پھر دعا کی درخواست کی, بار بار درخواست کرتے کہ یا اللہ تو اس پر بھی قادر ہے کہ مظلوم کے ظلم کا بدلہ تو مظلوم کو اپنے پاس سے دے دے, ٹھیک ہے, اور ظالم کے گناہ کو معاف کر دے. مزدلفہ کو, مزدلفہ کی صبح کو, یعنی وہی مزدلفہ والی رات کو اللہ تعالیٰ نے یہ دعا بھی قبول کر لی. اس وقت نبی کریم صلی اللہ علیہ وآلہ وسلم دعا مانگتے مانگتے اچانک تبسم فرمانے لگے. صحابہ نے کہا یا رسول اللہ صلی اللہ علیہ وسلم آپ نے ایسی حالت میں تبسم فرمایا ہے, یعنی آہذاری کرتے کرتے اچانک, کہ ایسے وقت میں تبسم کی عادت شریفہ نہیں ہے آپ کی, یعنی کہاں آہذاری کر رہے ہیں, کہاں آپ تبسم فرمانے لگے. حضرت پاک صلی اللہ علیہ وسلم نے فرمایا کہ جب اللہ جل شانہ نے میری یہ دعا قبول فرمائی تو شیطان کو پتہ چل گیا اور وہ آہ واویلیا کرنے لگا, چلانے لگا اور مٹی اپنے سر پر ڈالنے لگا. ناکام ہوا نا, تو اس لیے مٹی اپنے سر پر ڈالنے لگا. ایک حدیث حضور پاک سے نقل کیا گیا کہ جو کوئی بھی مرد یا عورت کسی ایسے خرچ میں بخل کرے گا جو اللہ کی رضا کا سبب ہو, جو اللہ کی رضا کا سبب ہو, تو اس سے بہت ایسی جگہ پر خرچ کرنے اس کو پڑے گا جو اللہ کی ناراضگی کا سبب ہوگا. ایک اور حدیث ہے کہ جو شخص دنیا کی غرض سے حج پر جانا ملتوی کر دے وہ دیکھے گا کہ حاجی حج سے لوٹ آئے اور اس کا کام وہاں کا وہاں ہی پڑا ہے, ٹھیک ہے. حضور اقدس صلی اللہ علیہ وسلم کا ارشاد ہے, اللہ جل شانہ کا فرمان ہے, جو بندہ ایسا ہو کہ میں نے اس کو صحت دی ہے اس کے اوپر پانچ سال ایسے گزر جائیں تو میرے دربار میں حاضر نہیں ہوا پانچ سال تو ضرور محروم ہے. اب فرض تو اپنی جگہ ہے, دربار میں حاضر ہونے کا مطلب یہ نہیں کہ حج ہو, حاضری کے لیے جائے, ٹھیک ہے, عمرے کے لیے جائے, حاضری کے لیے جائے پانچ, اور صاحب استطاعت کو کہا گیا ہے, یہ نہیں کہا گیا کہ جس کے پاس نہ ہو, جس کے پاس نہیں ہے اس کو تو حج بھی منع ہے, وہ حج بھی نہ کرے کوئی بات نہیں, عمرہ بھی نہ کرے کوئی, لیکن صاحب استطاعت ہے, صحت اس کے پاس ہے اور پانچ سال گزر گئے تو اس کا مطلب کہ وہ محروم ہے. حضور پاک صلی اللہ علیہ وسلم نے فرمایا, جو شخص حج کے لیے پیدل آئے اور پیدل آئے اور جائے اس کے لیے ہر قدم پر حرم کی نیکیوں میں سے 700 نیکیاں لکھی جاتی ہیں. کسی نے عرض کیا حرم کی نیکیوں کے کیا مطلب, حضور پاک صلی اللہ علیہ وسلم نے فرمایا ہر نیکی 100,000 نیکی کے برابر, ایک نیکی کا ثواب 700 نیکیاں. حضرت عائشہ صدیقہ رضی اللہ تعالیٰ سے نقل کیا گیا ہے, فرشتے حاجیوں سے جو سواری پر آتے ہیں مسافہ کرتے ہیں اور جو پیدل چل کے آتے ہیں معانقہ کرتے ہیں. معانقہ کیا ہوتا ہے, گلے ملنا, ٹھیک ہے. حضور پاک سم کا ارشاد ہے کہ آدمی کی نظر کسی اجنبی عورت پر پڑ جائے, یہ یہاں سے کاٹنی ہے حدیث, اس میں اس کی نہیں ہے یہ حدیث, اور فوراً اپنی نظر کو ہٹا لے تو اللہ تعالیٰ اس آدمی کو کسی ایسی عبادت کی توفیق عطا فرما دیتے ہیں جس کی لذت اور حلاوت اس کو محسوس ہوتی ہے. حدیث, حضور اقدس صلی اللہ علیہ وسلم کا ارشاد ہے, جو حج کے لیے جائے اور راستے میں انتقال کر جائے اس کے لیے قیامت تک حج کا ثواب لکھا جائے گا, اور اسی طرح جو عمرے کے لیے جائے اور راستے میں انتقال کر جائے اس کو قیامت تک عمرے کا ثواب ملتا رہے گا. حدیث میں ہے کہ جو شخص حج یا عمرے کے لیے نکلے اور راستے میں مر جائے نہ اس کی عدالت میں پیشی ہوگی نہ حساب کتاب, بس اسے کہا جائے گا جنت میں داخل ہو جا. ایک حدیث میں ہے کہ آدمی کے مرنے کی بہترین حالت یہ ہے کہ حج سے فارغ ہو کر مر جائے یا رمضان کے روزے رکھ کے مر جائے, دونوں صورت میں مغفرت ہو گئی. ایک حدیث میں ہے کہ جو احرام کی حالت میں مرے گا وہ حشر میں لبیک اللہم لبیک کہتا وہ اٹھے گا قبر سے. ایک حدیث میں ارشاد ہے کہ جو شخص اپنے والدین کی طرف سے ان کے انتقال کے بعد حج کرے اس کے لیے جہنم کی آگ سے خلاصی ہے، اور والدین کے لیے پورا حج لکھا جائے گا اور اس کے لیے بھی پورا حج، اس کے ثواب میں کمی نہیں ہوتی، اور کسی اپنے قریبی رشتہ دار کے لیے اس سے بڑھ کر صلہ رحمی نہیں کہ اس کے مرنے کے بعد اس کی طرف سے حج کر کے اس کو پہنچا دیا جائے۔ حدیث، حضور پاک صلی اللہ علیہ وسلم کا ارشاد ہے کہ حج حق تعالیٰ شانہ حج بدل، حج بدل ہوتا ہے کسی اور کی طرف سے حج کرنا، حج بدل میں ایک حج کے بدلے تین آدمیوں کو جنت میں داخل فرماتے ہیں، ایک وہ جس کی طرف سے حج کیا جا رہا ہے جو فوت ہو گیا، یعنی حج بدل ہو رہا ہے اس کا، مردہ ہے وہ، اور مردہ نہ بھی ہے تو ایسا ضعیف ہے جو چلنے پھرنے کے قابل نہیں رہا، ایسا ضعیف ہے جو ایسا بیمار ہے جس جو لاچاری جس کو اٹھنے نہیں دیتی، اس کی طرف سے بھی حج بدل ہو سکتا ہے، ایک وہ جس کی طرف سے حج کیا جا رہا ہے، دوسرا حج کرنے والا خود، اور تیسرا وہ جو مال خرچ کر رہا ہے جو حج کروا رہا ہے۔ تو ایک حج بدل میں تین لوگوں کو پورا پورا حج کا ثواب دیا جاتا ہے۔ حدیث، حج ارکان اسلام میں سے ایک اہم رکن ہے، اس میں کوتاہی پر جتنی بھی سخت سزا ہو کم ہے۔ حضرت ابن عمر سے نقل کیا گیا ہے کہ جو شخص تندرست ہو، پیسے والا ہو، حج کو جا سکے، استطاعت رکھتا ہو، بغیر حج کے مر جائے تو قیامت کے دن اس کی پیشانی پر کافر لکھا ہوا ہوگا۔ در منصور کی ہے، امام جلال الدین سیوطی کی ہے، در منصور ہے نا، امام جلال الدین سیوطی کو کے لیے کہا گیا تھا کہ انہوں نے وہ حدیث نبی کریم صلی اللہ علیہ وآلہ وسلم سے پوچھ کر، تصدیق کر کر لکھا کرتے تھے، پوچھ کر کہ یہ آپ نے بات کہی ہے یا نہیں کہی۔ ٹھیک ہے، حضرت پاک صلی اللہ علیہ وسلم کا ارشاد گرامی ہے، جس شخص کے پاس اتنا خرچ اور سواری کا انتظام ہو کہ بیت اللہ شریف جا سکے اور پھر وہ حج نہ کرے، تو کوئی فرق نہیں پڑتا اس بات میں کہ یہودی ہو کر مرے یا نصرانی ہو کر مرے۔ حضرت ابن عباس فرماتے ہیں، جس شخص کے پاس اتنا مال ہو کہ حج کر سکے اور وہ حج نہ کرے، یا اتنا مال ہو جسے زکوٰۃ واجب اور زکوٰۃ نہ دے، تو وہ مرتے وقت دنیا میں واپس آنے کی تمنا کرے گا کہ اللہ میاں مجھے واپس لوٹا دے تاکہ میں اب میں نیکی کر لوں، اور اس وقت واپس نہیں لوٹایا جائے گا اس کو۔ حضرت عائشہ صدیقہ رضی اللہ تعالیٰ فرماتی ہیں کہ میں نے حضور پاک صلی اللہ علیہ وسلم جہاد میں شرکت کی اجازت مانگی، کیونکہ آپ حضرت عائشہ صدیقہ رضی اللہ تعالیٰ عنہ نے نبی کریم صلی اللہ علیہ وآلہ وسلم کے بعد جتنی زندگی پائی ہر سال انہوں نے حج کیا، تو انہوں نے حج پہ جانے کی، انہوں نے کہا کہ میں جہاد میں آپ کے ساتھ جاؤں گی، تو حضور پاک نے فرمایا تمہارا جہاد تمہارا حج ہے۔ صحیح بخاری کی حدیث ہے یہ۔ ایک حدیث میں حضرت عائشہ سے نقل کیا گیا کہ انہوں نے حضور پاک سے پوچھا کیا عورتوں پر بھی جہاد فرض ہے، حضور پاک نے جواب دیا ہاں، ایسا جہاد جس میں قتال نہیں، اور وہ حج اور عمرہ ہے۔ ایک حدیث میں حضرت عائشہ صدیقہ رضی اللہ تعالیٰ سے نقل کیا گیا ہے کہ انہوں نے عرض کیا، یا رسول اللہ صلی اللہ علیہ وسلم، ہم دیکھتے ہیں کہ جہاد سب مال سے افضل ہے، ہم عورتیں جہاد نہ کریں؟ حضور نے فرمایا کہ تمہارے لیے افضل جہاد حج مقبول ہے۔ حضرت ابو ہریرہ رضی اللہ تعالیٰ فرماتے ہیں کہ حضور پاک صلی اللہ علیہ وسلم نے ارشاد فرمایا، بوڑھے اور ضعیف لوگوں کا اور عورتوں کا جہاد حج اور عمرہ ہے۔ ایک اور حدیث میں، بچے اور بوڑھے ضعیف آدمیوں کا جہاد حج اور عمرہ ہے۔ یہ ساری حدیث کے ریفرنسز سب دیے ہوئے ہیں ساتھ آپ کی، یہ آپ کے کورس میں شامل ہے بول۔ ٹھیک ہے، اچھا، جتنی حدیثیں ہیں وہ فضائل حج میں پہلے لکھنی ہیں، نشان لگا دوں گی جتنی حدیث، اور اس کے بعد پھر یہ آگے چلنا ہے۔ جو چیز مین اب میں سمجھانا چاہ رہی ہوں وہ کیا ہے، عشرۂ ذی الحج کی۔ عشرہ کیا ہوتا ہے؟ دس دن کو کہتے ہیں، عشرہ مین عربی میں دس۔ عشرہ ذی الحج کی اہمیت و فضیلت پہلے دس دنوں کی جو اب شروع ہو گئے، اس لیے میں نے آج اس کو خاص طور پہ درس دینے کے لیے چنا۔ اللہ تعالیٰ قرآن پاک میں فرماتا ہے سورہ فجر آیت نمبر 1-5، بل فجری، قسم ہے فجر کی، فجر کی مطلب صبح کی، صبح کی، ٹھیک ہے، فجر کا مطلب ہوتا ہے صبح، قسم فجر کی، ولیالن عشری اور 10 راتوں کی، وشفی والبتری اور جنت کی اور تاک راتوں کی، واللیل اذا یسری اور اس رات کی جو گزر جاتی ہے، ہل فی ذالک قسم الذی ہجر، کیا یہ قسمیں ذی فہم لوگوں کے لیے اہم نہیں؟ اب تفسیر بتاتے ہیں. والفجری کی تفسیر میں مفسرین کا اختلاف ہے. ایک قول ہے کہ فجر سے مراد عام صبح ہے. حضرت ابن عباس فرماتے ہیں کہ فجر سے صبح کی نماز مراد ہے. حضرت مقاتل کا قول ہے فجر سے مراد مزدلفہ کی وہ صبح ہے جو قربانی کے دن ہوتی ہے. ولیالن عشری، لیالن عشری سے مراد ذی الحج کی پہلی 10 راتیں ہیں. اللہ تعالیٰ کس کس کی قسم کا رہا ہے؟ پہلی 10 راتوں کی قسم. وشفی والبتری سے مراد حضرت آدم اور حضرت حوا ہیں. وشفی سے مراد حضرت آدم اور حضرت حوا ہیں. والبتری سے مراد اللہ تعالیٰ کی اپنی ذات ہے. واللیل اذا یسری کے معنی ہے معنی آئی بھی رات، یعنی عید الاضحیٰ کی رات. گویا اللہ تعالیٰ نے قربانی کے دن کی 10 راتوں کی، حضرت آدم اور حضرت حوا کی، اپنی ذات کی اور عید الاضحیٰ کی قسم کھائی ہے. اور ان تمام قسموں کے بعد آگے اللہ تعالیٰ نے فرمایا ہل فی ذالک قسم الذی ہجر، سورہ فجر آیت نمبر 5، کیا یہ قسمیں صاحب عقل اور ذی فہم لوگوں کے لیے کافی نہیں سمجھنے کے لیے؟ یعنی اتنی بڑی بڑی میں قسمیں کھا رہا ہوں تو اس میں غور کریں کہ ان میں ہے کیا چھپا ہوا جو اتنی بڑی قسمیں کھائی جا رہی ہیں اور اللہ کھا رہا ہے ان کی قسمیں. یہ قسمیں بہت عظیم ہیں اور جواب بھی اسی صورت میں موجود ہے. اسی صورت میں جواب بھی دیا اللہ تعالیٰ نے، ٹھیک ہے، آیت نمبر 14 میں اس کا جواب ہے انا ربک لبالمرصاد، بے شک تیرا رب گھات میں ہے، ٹھیک ہے، یا کہہ دیں بے شک تیرا رب انتظار کر رہا ہے کہ آؤ میرے پاس، جو اچھے مال لے کے آؤ گے تو جزا پاؤ گے، لیکن جو اچھے مال نہیں لایا تو پھر اپنے اعمال کی پوری پوری سزا پائے گا. غافل نہ رہو، وہ غافل نہیں ہے، اس کی پکڑ جو ہے وہ بڑی شدید ہے. اب اتنی بڑی قسمیں کھانے کے بعد جب اللہ تعالیٰ کہے کہ میں انتظار کر رہا ہوں تو انسان کے خوف کے مارے کپ کپ ہی چھوٹ جانی چاہیے، ٹھیک ہے، کہ اللہ تعالیٰ قسمیں کھا رہا ہے اتنی کہ ایک وقت آئے گا میں انتظار کر رہا ہوں اور یہ دنیا کا وقت بڑی جلدی جلدی گزر جائے گا، میں گھات میں ہوں. یہ تمام آیات میں اللہ تعالیٰ نے تمام قسمیں ماہ ذیلحج کے عشر اول کے متعلق کھائی ہیں. حضرت ابن عباس سے روایت ہے کہ نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا ذیلحج کے پہلے عشرے میں اللہ تعالیٰ نے حضرت آدم علیہ السلام کی توبہ قبول فرمائی اور ان کو اپنی رحمت سے نوازا. اس عشرے میں حضرت ابراہیم علیہ السلام کو اپنی دوستی سے نوازا اور اسی عشرے میں حضرت ابراہیم علیہ السلام نے خانہ کعبہ کی بنیاد رکھی. اسی عشرے میں اللہ تعالیٰ نے حضرت موسیٰ علیہ السلام کو اپنے کلام سے عزت بخشی. اسی عشرے میں حضرت داؤد علیہ السلام کی لغزش معاف کی گئی. اسی عشرے میں بیت رضوان ہوئی. اسی عشرے میں یوم تربیہ کیا؟ 8 ذی الحج، جس دن لوگ صبح کی نماز پڑھ کر حج کے لیے روانہ ہوتے ہیں. یوم عرفہ کیا؟ 9 ذی الحج، حج کا دن جس دن لوگ عرفات میں قیام کرتے ہیں. یوم نہر کیا؟ 10 ذی الحج، قربانی کا دن جس دن حاجی قربانی کرتے ہیں. فجر کی قسم اور تفسیر کی حکمت. سورہ فجر آیت نمبر 1-4 میں اللہ تعالیٰ فرماتا ہے یہ قسم ہے صبح کی اور ان 10 راتوں کی اور جنت کی اور تاک راتوں کی اور اس رات کی جو گزر گئی. پھر آپ نے آیت نمبر 5 سورہ فجر میں اللہ تعالیٰ پھر فرماتا ہے کیا یہ قسمیں صاحب عقل اور صاحب فہم کے لیے کافی نہیں، یعنی یہ قسمیں بہت عظیم ہیں. اور پھر سورہ فجر میں آیت نمبر 14 میں جواب بھی دے دیتا ہے کہ بے شک تمہارا رب گھات میں ہے، बेशक तुम्हारे रब तुम्हारा इंतज़ार कर रहा है। इन्ना रब्बक लबिल मिरसाद का मतलब है, इन्ना रब्बक लबिल मिरसाद। तफसीर में जो बताया गया है इसका मतलब, आम हालत में तो मैंने बता दिया कि इसका मतलब यह है, इन्ना रब्बक लबिल मिरसाद, ये है कि जहन्नम के पुल पर 8 चौकी हैं। जहन्नम के पुल पर पहली चौकी पर बंदे से अल्लाह ताला की ईमान लाने के बारे में पूछेगा इंसान। अल्लाह ताला बंदे के ईमान लाने के बारे में पूछेगा, अगर मोमिन है तो निजात पा जाएगा, अगली तरफ बढ़ जाएगा, और अगर मोमिन नहीं है, ईमान परफेक्ट नहीं, तो जहन्नम में गिर जाएगा। दूसरी चौकी पर वुज़ू और नमाज के बारे में सवाल करेगा, अगर दोनों में कोताही हुई तो जहन्नम में गिर जाएगा। अगर रुकू और सजूद मुकम्मल किए, नबी करीम ने फरमाया था बदतरीन चोर वो चोर है जो नमाज में से चोरी कर लेता है। सहाबा कराम रज़ियल्लाहु ताला अन्हु ने पूछा या रसूल अल्लाह, नमाज में से कैसे चोरी करेंगे? कहा उसका रुकू और सजूद अच्छी तरह नहीं करता। अब हम करते हैं अच्छी तरह, एक मिनट में गए और एक मिनट में ऊपर, फिर एक मिनट, ऐसा तो नहीं है ना पूरी। अब हरम में नमाज़ पढ़ के देखें, हरम में नमाज़ पढ़ें, हैं जब वो अल्लाह अकबर मौलाना कह दें तो आप यहाँ बैठ के आराम से पढ़ें, अल्लाह माफ़िर ली वर हमनी वाफिनी वर जुकनी, ठीक है, वर हमनी, फिर जाके दूसरी मरतों का। अच्छा, सजदा कितना लंबा होता है? सजदा मैं खुद अपने आप वहाँ पर सजदे में ये पढ़ती रही, कितना लंबा सजदा, ठीक है, इसलिए उनकी नमाज जो है जब कोई जाए तो पहले सीखे नमाज कैसे पढ़नी है, ठीक है। सजदा कितना लंबा? पूरी जो तरावी की दुआ है पूरी हम सजदे में पढ़ लें, फिर मौलाना कहेंगे अल्लाह अकबर, ठीक है। इसमें ये बात बताई है कि कितनी इम्पोर्टेंस है इस चीज़ की कि किरात रुकू और सुजूद को सुकून के साथ किया जाए, किरात भी बड़ी हो। हाँ अल्लाह ताला माफ़ करें, हम जैसे लोग तो छोटी छोटी सूरतें पढ़ के तो बस ख़त्म करते हैं, जल्दी जल्दी नमाज पढ़ो, छोटी सूरत पढ़ो, हैं किरात भी बड़ी हो, रुकू भी लंबा हो, सुजूद भी बड़ा हो, हैं कौन है यहाँ पर रुकू सुजूद लंबा करने वाला, तो फिर नमाज का चोर हुआ कि नहीं हुआ, पूरे ही नहीं करते। तो यकीन करें कि नमाजें हमारी सिर्फ हम रस्म अदा करते हैं, नमाज नहीं पढ़ते। अगर नमाजें हमारी वैसी हों जैसे पढ़ने का हुक्म दिया गया है तो बहुत कुछ अंदर ही अंदर अल्लाह मियां माल नसीब कर देता है, गैब से इलम जिसे कहते हैं, ठीक है, वो माल ही नहीं मिलता हमें इसलिए कि हम उसकी तरफ पूरी तौर से रुजू नहीं करते। तीसरे दर्जे में जाएगा तो ज़कात के बारे में पूछा जाएगा, और अगर अदायगी हो गई तो निजात पा जाएगा वरना जहन्नम में जाएगा। बेशुमार लोग ज़कात नहीं देते, अल्लाह ताला माफ़ करे, मैं इतने अच्छे अमीर लोगों को जानती हूँ, तोबा तोबा तोबा, मैंने बल्कि अपनी दोनों किताबें उनको दी, मैंने कहा ज़रा इसको पढ़ लेना, मुझे नहीं लगता पढ़ेंगे। जितने पेट भरे लोग होते हैं ना, पेट जिनको बहुत दौलत ज़्यादा होती है उनके दिल कम होते हैं, वैसे भी जब पेट भर जाता है ना ज़्यादा, इसलिए एक जुकमा कम खाने के लिए कहा है ना, जब पेट ज़्यादा भर जाता है तो मैदे पर से एक धुआँ निकलता है जो दिल की तीसरी आँख को, जिसको विज्ञान की आंख कहते हैं, अंधा कर देता है, फिर बंदे को कुछ सूझता नहीं। और माल भी इस दुनिया में का माल भी हमारे लिए गफलत की सबसे बड़ी निशानी बन जाता है। साफ तौर से अल्लाह ताला ने कहा है इन्नमा अम्वालुकुम व अज़वाजुकुम फितना, तुम्हारे माल और तुम्हारी अज़वाज तुम्हारे लिए आजमाइश है। फितना का मतलब आजमाइश, इससे हमने निकलना है। तो ज़कात ही पूरी नहीं देते। जब मैंने पूछा, किसी ने मुझे ख्वाब सुनाया अपना, अल्लाह माफ़ करे, फिर मैंने उनसे पूछा ख्वाब जो सर ज़कात पूरी देते हो, कहते नहीं ज़कात तो बहुत अच्छे से दी नहीं। मैंने कहा अच्छा जरूर ज़कात देना। उन्होंने कहा कि मैडम वो तो ज़कात हमारे पास हमारी 7 लाख बनती है, 7 लाख ज़कात बनती है तो जेवर कितना होगा ना सोचे। मैंने कहा अच्छा थोड़ी थोड़ी करके निकालो, फिर उन्होंने थोड़ी थोड़ी करके निकाल ली। और जो जिनको मैं बता रही हूँ अभी, उन्होंने दी भी नहीं होगी शायद, किताबें ले गए थे यहाँ से, लेकिन मुझे नहीं लगता किसी, मुझे नहीं समझ आता कि लोग डरते नहीं हैं। आंख बंद होते ही कब्र में जाना है और कब्र में जाते ही अजाब शुरू हो जाएगा, फिर भी लोगों को डरने लगता। बहरहाल अच्छा, चौथे दर्जे में जाएगा तो हज उमरे के बारे में सवाल किया जाएगा और अगर उनको अता किया होगा तो निजात पा जाएगा वरना जहन्नम में जाएगा। पाँचवें दर्जे में इमानत के बारे में पूछा जाएगा, अगर इमानत में खयानत ना की होगी तो निजात पा जाएगा। छठे दर्जे में माँ बाप की खिदमत गुजारी के बारे में पूछा जाएगा, अगर फरमाबरदार था तो निजात पा जाएगा। सातवें दर्जे में गीबत चुगली और बहतान के बारे में पूछा जाएगा, अगर ये ना किया होगा तो निजात पा जाएगा। आठवें दर्जे में हराम खोरी के बारे में पूछा जाएगा, अगर माल हराम ना खाए और तो निजात पा जाएगा वरना जहन्नम में चला जाएगा। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि जानते हो कि कुछ लोग इतनी इबादत लेकर आएंगे कि अगर ओहद पहाड़ के ऊपर रखी जाए तो पहाड़ दब जाए, लेकिन उसके बावजूद जहन्नम में फेंक दी जाएंगे। सहाबा कराम ने अर्ज किया, या रसूल अल्लाह सल्लम, क्या वो नमाजी होंगे? उनका नमाजी वो तो तहज्जुद गुजार होंगे, उनका फिर उनके जहन्नम में जाने का सबब क्या होगा? कहा, रोज़ी कमाते वक्त इस चीज़ का ख्याल नहीं रखेंगे कि ज़राए हलाल थे या हराम। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, दुनिया के दिनों में, गौर से सुन लें, दुनिया के दिनों में अफजल तरीन दिन माह ज़िलहज के पहले 10 दिन हैं, इसलिए ख़ास तौर से बताया आप। दुनिया के दिनों में, महीने बता दिए, 4 हैं हुरमत वाले, ठीक है। दिन जो हैं वो भी यही हैं और रातें जो हैं वो इन्हीं दिनों की रातें भी हैं। अफजल तरीन, ठीक है, पहले 10 दिन हैं। हज़रत हफ्सा रज़ियल्लाहु तआला अन्हा से रवायत है, नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने कभी ये 4 अमल तरक ना किए थे। क्या? अशराए ज़िलहज के रोज़े, पूरे रोज़े, आशूरा का रोज़ा, आशूरा का रोज़ा वो रखे जो 10 मुहर्रम है ना, 10 मुहर्रम वो रोज़ा, अयाम बैस के 3 रोज़े और फजर की सुन्नतें, ये कभी कज़ा नहीं की। माह ज़िलहज में 1 रोज़े का सवाब 1 साल के रोज़ों के बराबर है। पूरे माह ज़िलहज में 1 रोज़े का सवाब 1 साल के रोज़े के बराबर, और इसमें 1 रात की इबादत का सवाब 1 साल की नमाजों के बराबर है। इमाम तिर्मिज़ी, इब्ने माजा, मशकात अल-मसाबे, ये हदीस की किताबें हैं जिनसे रेफरेंस सबके लिखे हुए। हज़रत अली रज़ियल्लाहु तआला अन्हु से रवायत है कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, अशराए ज़िलहज आ जाए तो इबादत में बहुत कोशिश करना करो। ज़िलहज के अशरे को अल्लाह ताला ने बुजुर्गी अता फरमाई है और इस अशरे की रातों को भी ऐसी इज्जत दी है जो इसके दिनों को हासिल है। अगर कोई शख्स इस अशरे के किसी रात को, ये मेरा ख्याल है फंसूरे में दी हुई है नमाज शायद, अगर कोई शख्स इस अशरे की किसी रात को आखिरी तहाई में, अब किसी रात की ज़रूरत नहीं है, रोज़ाना पड़ा करो, अगर कोई शख्स तहज्जुद के वक्त, अगर कोई शख्स इस अशरे की किसी रात को आखिरी तहाई में 4 रकात नमाज इस तरतीब से पढ़े कि हर रकत में सूरह फातिहा के बाद आयतल कुर्सी 3 बार, सूरह इखलास 3 बार, सूरह फलक 3 बार और सूरह नास 3 बार, सूरह अन्नास, फिर नमाज से फारिग होकर तरावी की दुआ पढ़े और दुआ करे तो अल्लाह ताला उसे फिरदौस आला में जगह फरमाएगा। फिरदौस आला जन्नतुल कुर्ब है, ठीक है, फिरदौस आला जन्नतुल कुर्ब है, और उससे कहा जाएगा कि असरनो अमल कर, अगर हज नहीं कर रहा है तो अरफा के दिन का भी रोज़ा रखे और इबादत करे, अल्लाह ताला से उसे भी हाजियों में दाखिल कर देगा। अब और क्या चाहिए, हर चीज़ की तो सहूलत लिख दी ना। अब अगर इन चीज़ों को जानने के बावजूद भी अगर हम अमल ना करें तो रोज़े मैशर पूछ तो होगी ना हमारी, देख लीजिए हैं। नफल मेरा ख्याल है, मेरा ख्याल है हरे पंथूर में देख लेना, वरना तो रिपीट करने में कोई हर्ज नहीं है। रिपीट तो मैं कर देती हूँ, 3 मरतबा आयतल कुर्सी पूरा फातिहा के बाद پھر تین مرتبہ سورہ اخلاص، پھر تین مرتبہ سورہ فلق، پھر سورہ الناس، آخری تینوں کل اور پہلے ہاں اور ہر روز پڑھیں. جو تہجد پڑھنے والے ہیں انہیں چاہیے کہ وہ ہر روز پڑھیں چار رکعت. جی چار رکعت اس ترتیب سے پڑھیں. اچھا، عشرہ ذی الحج میں روزہ رکھنے کی فضیلت. شیخ ابو البرکات چند سندوں سے حضرت عطا بن ابی ربا حج پہ فتویٰ دیا کرتے تھے. یہ حج پہ فتویٰ ان کی وہ بات یاد ہے کہ جو حضرت واقعہ سنائی دیتی ہوں، بھی تھوڑا سا ٹائم ہے. حضرت ابو حنیفہ عالم بنے، حضرت جو ہمارے امام ہیں، عالم بننے کے بعد وہ حج کرنے کے لیے گئے. حج کرنے کے لیے گئے، انہوں نے حج کیا، پہلا حج. حج کرنے کے بعد وہ گئے اپنے بال کٹوانے کے لیے. جام نے کہا، انہوں نے پوچھا کیا اجرت لیں گے، انہوں نے کہا عبادت میں اجرت نہیں ہوتی، آپ بیٹھ جائیے میں آپ کے بال بناتا ہوں. جب وہ بیٹھے تو انہوں نے کہا نہیں، اپنا منہ کعبے کی طرف کریے. انہوں نے کعبے کی طرف کر لیا. پھر انہوں نے کہا، جو خاموش تھے، انہوں نے کہا تلبیہ پڑھتے جائیے، یعنی لبیک اللہم لبیک کہتے جائیے، وہ کرتے رہے. جب پڑھ لیا تو اس کے بعد اٹھے، جیسے ہی اٹھے تو انہوں نے کہا یہاں دو رکعت نماز نفل اس مصلے پہ پڑھ لی. اب حضرت ابو حنیفہ عالم بن کے گئے تھے، کہنے لگے کہ ایک حجام کو یہ ساری باتیں پتہ ہیں جن میں سے مجھے کچھ بات بھی نہیں پتہ. حج پر بیٹے ہر سال فتویٰ ہوتا ہے، اس لیے کہ مسلمانوں کے یا سمجھنے کہنے کہ وقت کے ساتھ ساتھ انسانوں کے قوا اتنے مضبوط نہیں رہے، طاقتور نہیں رہے، انسانوں کا تقوی اتنا اعلیٰ نہیں رہا، انسانوں میں مجاہدہ اور ریاضت کرنے کی اتنی عادت نہیں رہی. یعنی آسان لفظوں میں انسان انتہائی ایزی سیکر ہو گیا، یہ سمجھ آ جائے گا آپ کو بات. پہلے بہت تقوی والے، حج پر ہر سال فتویٰ ہوتا ہے اور ہر سال آسانی دی جاتی ہے لوگوں کو، دین میں آسانی پیدا کرنے کے لیے کہا. ہاں تم میں سے بہترین شخص وہ ہیں جو دین میں آسانی پیدا کرے. آسانی پیدا کر کے دین رب کی طرف راغب کر سکتا ہے نا. اگر میں کہوں یہ کرو یہ کرو یہ کرو یہ کرو، بھائی تو آپ کہیں گے تو ہی کر، بھائی ہم نہیں کر سکتے. صحیح ہے نا، جب بچوں کو تھوڑی تھوڑی چیزیں بتائیں گے، تھوڑی یہ ایسے کرو ایسے، تو کہیں گے تو انسان کو ایسے ڈاوٹ نہیں کرنا چاہیے کہ تھوڑی تھوڑی چیزیں بتائیں اور بعد میں پھر زیادہ. اپنے آپ ہی اللہ تعالیٰ توفیق دے دیتا ہے. تو ہر سال حج پہ فتویٰ ہوتا ہے. تو جہاں عطا بن ابی ربا تھے جب، تو ان کے زمانے میں یہ کہہ دیا گیا تھا کہ حج پر عطا بن ابی ربا کے سوا کوئی فتویٰ نہیں دے گا. ہر سال فتویٰ ملتا ہے، جیسے جاتے ہیں نا حاجی تو لکھا ہوا مل جاتا ہے، ہر زبان میں چپتا ہے وہ کیا آسانی ہوتی ہے. حضرت امام ابو حنیفہ نے اس حجام سے پوچھا کہ تم نے یہ باتیں کہاں سے سیکھی. انہوں نے کہا کہ عطا بن ابی ربا کی صحبت میں کچھ وقت گزارا تھا. اتنا کچھ بندہ صحبت سے سیکھ لیتا ہے، صحبت سے زیادہ سیکھتا ہے. تو حضرت امام ابو حنیفہ نے کیا کہا، نیرا علم کام نہیں آتا لیکن نیری صحبت کام آ جاتی ہے. ٹھیک ہے، تو نیرا علم ان کے پاس تھا، وہ کام نہ آیا لیکن نیری صحبت کام آ گئی. ٹھیک ہے، تو عطا بن ابی ربا سے روایت کرتے ہیں کہ اب یہ وہ حج والی بات ہے نا، حج پہ فتویٰ بھی وہی دیتے تھے، تو عشرہ حج کے بارے میں بتائیں گے بھی وہ زیادہ اتھینٹیکیٹڈ ہوگی بات ان کی. ٹھیک ہے، کہ وہ فرماتے ہیں کہ میں نے ام المومنین عائشہ سے سنا، آپ نے فرمایا نبی کریم صلی اللہ علیہ وسلم کے زمانے میں ایک شخص گانا سننے کا بہت شوقین تھا، لیکن جب ذی الحج کا چاند طلوع ہوتا تو روزہ رکھ لیتا. آپ صلی اللہ علیہ وسلم نے تک یہ بات پہنچی تو آپ نے اس کو بلا بھیجا. ثواب بتائیں گے عشرہ ذی الحج کا، بلا بھیجا. फरमाया तुम इन दिनों के रोजे क्यों रख लेते हो, तुम तो हर वक्त यानी गाना गाने गाते रहते हो। उसने अर्ज़ किया या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम, ये हज के दिन हैं, मैं चाहता हूँ कि अल्लाह ताला मुझे भी हाजियों की दुआ में शरीक कर ले। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, देखिए अब हमारी नीयत पे मुनसिर, हम अगर चाहें कि हमें भी अल्लाह ताला हाजियों में शरीक कर लें, हैं, तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया तुझे हर दिन के बदले में 100 गुलाम आज़ाद करने, 100 ऊँट कुर्बान करने और जहाद के लिए 100 ऊँट 100 घोड़े देने का सवाब मिलेगा। और जब तरबिया का दिन यानी 8 ज़िलहज का दिन आएगा तो तुझे 1000 गुलाम आज़ाद करने, 1000 ऊँट कुर्बान करने और जहाद के लिए 1000 घोड़े कुर्बान करने का सवाब मिलेगा। और फिर जब अरफा का दिन होगा तो तुझे अरफे के दिन रोज़ा रखने के बदले में 2000 गुलाम आज़ाद करने, 2000 ऊँट कुर्बान करने और जहाद के लिए 2000 घोड़े कुर्बान करने का सवाब मिलेगा। और अल्लाह ताला 1 साल पहले और 1 साल बाद के रोज़ों का मज़ीद सवाब तुझे अता फरमाएगा। ये इतना अजर है ज़िलहज के इन 10 दिनों का, इसलिए ख़ास तौर से ये टॉपिक बताया और इसीलिए ख़ास तौर से ये टॉपिक आपके कोर्स में शामिल किया है, चुन चुन के शामिल की गई है ना बातें, ताकि आप भी सीखें, आपके घर वालों को भी सिखाया जाए। हर सईद बिन खुबैर रज़ियल्लाहु अन्हु फरमाते थे ज़िलहज की 10 रातों में चिराग ना बुझाया करो, यानी सोया ना करो, हैं, चिराग बुझाता उसी वक्त है ना जब बंदा सोचता है बस सो जाए, चिराग ना बुझाया करो और आप अब इन रातों में खुदाम को भी बेदार रहने का हुक्म देते थे और पूरी रात इबादत करने को पसंद फरमाते थे। अल्लाह ताला अमल करने की तौफीक अता फरमाए। वाखरु दावाना अलहम्दुलिल्लाह रब्बिल आलमीन सल्लल्लाहु तआला अला हबीबिही मुहम्मदिन व आलिही वसल्लम।